उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकमा हामी वरिष्ठ लेखकहरूका उत्कृष्ट कृतिहरू वाचन गर्छौं। श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी बुद्धिसागरको कर्णाली ब्लुज उपन्यास लिएर आएका छौं। यो उपन्यासको दोस्रो श्रृङ्खलासम्म हामीले गएको मंगलबार सुन्यौं। आजको मंगलबार यसको तेस्रो श्रृङ्खला अब वाचन सुरु हुन्छ पृष्ठ 41 बाट। ममता दिदी संघारमा उभिइन्, आमा कराइन् यता मर। ममता दिदी घोसे मुन्टो लाएर बाहिर निस्किन्, आमा छेउ गएर थपक्क उभिन्। धागाले एकचुल्टो बनाएर बाँधेको कपाल समाउँदै आमाले जोडले पछारिने गरी अँधारोमा धकेलिदिइन्। फेरि यहाँ आएस भने बैरी पनि चिन्दिनस्, ममता दिदी कि आमाले आँटीतिर हेरिन्, बा उभिनु भएको थियो। उनले थुथु गर्दै आँगनमा थुकिदिइन्। केटाकेटी हुन्, कुरा बुझ्दैनन्। बाले भन्नुभयो, यहाँ आउँदा के भयो त, तिम्रा कुरा पनि हामीले बुझेका छौँ। ममता दिदीको आमाको सास बढ्यो। बा फेरि केही बोल्नु भएन। ममता दिदी सुक्ख सुक्ख गर्दै थिइन्। आमा चाहिँले कुम समाउँदै हुत्याइन्, फेरि आइस भने घाँटी नै मोड्दिन्छु। धर्मराउँदै ममता दिदी अँध्यारोमा हराइन्। अघिअघि ममता दिदीलाई लगाएर उनका बा आमा पछि लागे डुम्रीको रुखमुनतिरबाट। मैले आँटीतिर हेरेँ, बा उभिएकै हुनुहुन्थ्यो। एकछिनपछि पलङमा बस्नुभयो। आमा फतफताउँदै भित्र छिर्नुभयो। मैले पार्वती दिदीको सुक्क सुने, उनी पनि भित्र गइन्, म त्यहीँ रहेँ। एकछिनपछि मैले देखेँ ममता दिदीका बाको हातमा झुन्डिएको लालटिन जुनकिरी जस्तो भयो। यता भने अघि डुम्रीको रुख उक्लिएको जुनकिरी तारा झैँ तल खस्यो। त्यसको भोलिपल्टदेखि ममता दिदी स्कुल आएनन्। त्यस दिनपछि पार्वती दिदीले धेरै खोजिन्, ममता दिदी कतै भेटिनन्। चन्द्रे र म लुकी लुकी उनको घरमा गएका थियौँ, घरमा पनि थिइनन्। एक दिन बाले पार्वती दिदीलाई सोध्नु भएको थियो, ममता घरमा छैन, दिदीको घरमा गएछ। छि, कति हेला गरेका हुन् तिनलाई। आमाले भन्नुभयो, आफ्ना सन्तानलाई त कसैले पनि यसरी हेला गर्दैन। बा बोल्नु भएन। ती त आमा भन्नु मात्रै हुन्, ममता जन्मेपछि गाउँभरि छोरी भयो भन्दै रुँदै हिँडेकी हुन्। बहिनी भनेर दिदीले पाले भने त हो, नत्र ममताले दुःख पाउँछ। हुन्दे, बल्ल बा बोल्नुभयो, पढ्नमा तेज छिन् ममता। के पढ्न देलान्, आमाले अहिलेदेखि बेहुलो खोजिदिन थालेकी छिन्। त्यसपछि कैयौँ दिन ममता दिदीको कुरा हाम्रो घरमा भएन। आज भने ममता दिदी फर्किएकी छिन्। ममता दिदी मक्ख पर्दै माइला बिनाजुको कुरा सुनाइरहेकी थिइन्। त्यसैले रहेछ पार्वती दिदी हाँसेको। ममता दिदी, म हाँसेँ, सन्चै छौ? अँ। बल्ल उठ्यो थारू, पार्वती दिदीले मुख बिगारिन्। मुख धुनु छैन, छि। म हिस्सा हाँस्दै अगेना छेउ टुक्रुको बसेँ। दिदीले चियाको फ्राइबिन अगेनामा राखिन्। मैले कर्के नजरले हेरेँ, ममता दिदीले म्याक्सी लगाएकी थिइन्। गुलाबको हरियो बुट्टा भएको कपडाबाट बास्ना आइरहेको थियो, नयाँ कपडाको जस्तो। ममता दिदीको कपालमा रिबन थिएन, उनको एकचुल्टो कपाल भुइँसम्म सलक्क परेको थियो। थाहा छ, ममता दिदीले लजाउँदै भनिन्, 7 कक्षा पास भएपछि मलाई भिनाजुले पढाउँछु भनेका छन्। एक दिन आलमारी खोतल खातल पार्दा बाको नागरिकता देखिन्। नागरिकता कापीको पन्ना जस्तै लामो थियो। नागरिकताको फोटोमा बाले टोपी लाउनु भएको थियो, तर बाका जुङ्गा थिएनन्। मलाई जुङ्गा खुब मनपर्थ्यो, त्यसैले दिनभर लगाएर बाको जुङ्गा बनाइदिए। यहाँ आमा आँगनमा थिएँ, बाले बोलाउनु भयो। म आँटीमा उक्लिएँ। लौजा थरथर कापिरहेको बाको हातमा नागरिकता थियो। नागरिकता देख्ने बित्तिकै मेरो होस उड्यो। यसमा जुङ्गा तैँले बनाएको होस्? मेरो सास बढ्यो, म चुपचाप उभिरहेँ। चाहिने नचाहिने काम गर्छस्? मैले घुट्टोको थुक निले। अचानक बाका हत्केलाई मेरा गालामा बजारिए, म थुचुक्क बसेँ। फेरि बाले घुचुकमा मुर्की बजार्नु भयो, बरबरी आँसु झारे, तर मैले चुइक्क आवाज निकालिनँ। जति माया गरे उति मात्तिन्छ। बा हतारिँदै भित्र पस्नुभयो, भित्रबाट रस्सी ल्याएर भन्नुभयो, पख्तालाई बाँधेर गोठमा लडाउँछु। रस्सी देखेर मेरो हम्सले ठाउँ छोड्यो। नाइ बा, मैले हिक्का गर्दै हात छोडेँ, अब यस्तो गर्दिनँ। बाले एकछिन निहालेर मलाई हेर्नुभयो। मैले हिक्का हिक्का गरिरहेँ। बा थ्याच्छ पलङमा बस्नुभयो। जब म अबेरसम्म रोएर भान्सा झरेँ, आमा मलाई देखेर जुरुक्क उठ्नुभयो। दिदी पनि छक्क परिन्। कसले पिट्यो गाला सुन्निने गरी? आमाको अनुहार अँध्यारो थियो। म बेसमारी रोएँ, नाकबाट पातलो सिँगान बग्यो। कसले पिट्यो भन्? त्यसका हात नमाचेर बाले आमा दगुर्दै आँगनमा निस्कनु भयो। आँटीतिर हेर्दै चिच्याउनु भयो, किन हो यस्तरी फुटेको, शुद्धि कहाँ हरायो? बाले के भन्नुभयो कुनी? आमा हतारिँदै आँटी उक्लिनु भयो। दिदी म छेउ आइन्, मेरो कपाल सुमसुमाइन्। एकैछिनमा आमा भान्सामा आइपुग्नु भयो, मेरो गाला सुमसुमाउँदै भन्नुभयो, तँ यस्तै नचाहिने गर्छस् अनि नपिटेर के गर्नु? तेरा बाको नागरिकता बिग्रियो, तैँले बालाई खुब दुःख दिइस् छोरा। मैले हिक्का रोकिएँ। बिगारिहालिस भइगयो, आमाले मेरो आँसु पोसिदिनु भयो। अब फेरि यस्तो गर्छस्? नाइ, त्यस रात जब म बिउजिन्थेँ आफूले बिगारिदिएको नागरिकताको सम्झना आउँथ्यो। भोलिपल्टदेखि आमाले बाकस र आलमारीमा ताला लगाउन थाल्नुभयो। मैले कसम खाएँ अब यस्तो गर्दिनँ, तर केही दिनमै मेरो कसम कता गयो कता। मैले रात दिन गरेर आफ्ना किताबका फोटाहरूमा जुङ्गा बनाएँ, कसैका घोप्टा, कसैका चुच्चामाथि उक्लिएका, कसैका जेरी झैँ चुच्चा बटारिएका। भोलिपल्ट स्कुलबाट फर्काउँदै गर्दा चन्द्रलाई देखाउँदा ऊ मरिमरी हाँसेको थियो। एक दिन दिदीको छ कक्षाको महेन्द्रमाला भेटेपछि मेरो हात सकसकाइहाले। छड्के अनुहार लगाएको चस्मावाल मानिसको अनुहारमा मुसुमुसु हाँस्दै रातो साइन पेनले जुङ्गा थपिदिए। चुच्चो माथितिर उक्लिएको, फेद भने छ धर्का जति मोटो। आमा फेरि यसले मेरो किताबमा जुङ्गा बनाइदिएछ। दिदी खुट्टा बजार्दै आँगनमा झरिन्। आमा पिँढीमा बसेर चामल निफन्दै हुनुहुन्थ्यो। पख, राजाको फोटामा जुङ्गा बनाउँछस्? किताब हेर्दै आमाले धम्काउनु भयो, अब तँलाई पुलिसले लैजान्छ। मेरो अनुहार कालो निलो भयो। म अमौरी खोलातिर दगुरेँ। बाटोमा चन्द्रे भेटियो। कहाँ जान लाइस्? चन्द्रे कराउँदै पछि लाग्यो। अमरी खोलामा भागीरामलाई गोठालाहरूले घेरेका थिए। म खोलातिर दगुरेर माथि बाटोबाट नदेखिने गरी किनारमा लुकेर बसेँ। किन भागेको भन्दै चन्द्र छेउ आएर बस्यो। अब मलाई पुलिसले लैजान्छ। मैले काँपेको आवाजमा भने, मैले राजाका जुङ्गा बनाइदिएँ। चन्द्रले मलाई तर्साँदै हेऱ्यो। साँझ घर फर्काउँदा बा आइसक्नु भएको थियो। बाहिर उभिरहेँ। ऐ, किन बाहिर रुकेका छस्? आमाले थाहा पाउनु भएछ, भित्र आइज। आज फेरि बाले पिट्नुहुन्छ भनेर तर्साँदै भान्सामा छिरेँ। बा आँखा चिम्लेर बसिरहनु भएको थियो, मतिर हेर्नु पनि भएन। पछि मैले थाहा पाएँ किताबमा बाले गाता लगाइदिनु भएछ। केही महिना म शान्त रहेँ, तर के गर्नु, म घरमा एक्लै भएँ। आमा धान लिएर मिल जानुभएको थियो थारू गाउँ। त्यसको टुकटुक आवाज हाम्रो घरसम्म पनि आइरहेको थियो। ममता दिदी र दिदी नुहाउन कुवामा गएका थिए। म घरको माथिल्लो तलामा थिएँ, पढ्न मन थिएन। आकाशलाई बादलले ढाकेको थियो। मलाई दिगदारीले घरका कुना कुना चारे। बाकस र आलमारी खोतल खातल पार्न मन लाग्यो, तर सबैमा ताला झुन्डेका थिए। के गरौँ, दिदीको ओछ्यानको सिरानमा औषधिको ठूलो कार्टुन देखेँ, जसभित्र सन्तोषी माताको फोटो थियो। सन्तोषी माता थिएन, सुरिलो नाक र राता ओठ भएकी। टेकापुरबाट भिडियोमा जय सन्तोषीमा फिल्म हेरेर आएपछि दिदी सन्तोषी माता भक्त भएकी थिइन्। दिदीले खालि कार्टुनभित्र सन्तोषी माताको फोटो टाँसेर मन्दिर बनाएकी थिइन्। साँझ पऱ्यो कि दिदी धुप बालेर घन्टी बजाउँथिन्, मन्त्र गुनगुनाए चाहिँ गर्थिन्। त्यो सबै देखेर बा मुसु मुसु हाँस्नुहुन्थ्यो। म मन्दिर छेउ पुगेँ। एकपल्ट फोटोलाई गहिरिएर हेरेँ। सन्तोषी माताको ओठ र नाकबिचको खाली देख्ने बित्तिकै मेरो हात सकसकाउन थाले। मैले दिदीको सिरान लिएर रातो साइन पेन पनि भेटिहालेँ। फोटोतिर बढाउँदा हात एकछिन काँपे। डर लाग्यो, भगवान् नहुन्, के थाहा श्राप पो दिन्छन् कि। जे पर्ला पर्ला, मेरो हात सन्तोषी माताको ओठसम्म पुगेँ। मैले ओठ र नाकको बिचमा पहिले रातो धर्को ताने। जुङ्गा बन्दै गयो। जुङ्गा अलि तल झरेर माथि बटारिएर जेरी झैँ फनफनी जेलिए। अब पो तयार भयो नयाँ चित्र। अब सन्तोषी माता सन्तोषी बा भइन्। मैले फोटोमाथि लेखिदिएँ सन्तोषी बा। बा ल्याकिसकेपछि आफ्नै बाको बा लेखिसकेपछि आफ्नै बाको सम्झना आयो। अर्को लाइन थपिदिए, हर्ष बहादुर। साँझ खाना खानु अघि दिदी पूजा गर्न मन्दिर गइन्। म आँटीमा बाहिरपट्टि बसेर पढे झैँ गरिरहेको थिएँ। बा भर्खरै आएकाले सुस्ताइरहनु भएको थियो। बा दिदी भित्रबाट रुन्चे अनुहार लाएर आइन्, यसले फोटो बिगारिदियो। बा जुरुको उठ्नुभयो, मेरो हात ट्याप्प समातेर भित्र घिसार्नुभयो। अब मैले फेरि मुर्की खाने भएँ। म थुरथुर काँपेँ। बाले मन्दिरतिर निहाल्नुभयो जहाँ लेखेको थियो सन्तोषी बा हर्षबहादुर। म गोदाई खाने तयारीमा बसेँ, तर बाले त खिस्सा हाँस्दै भन्नुभयो धत्। म लाजले खुत्रुकै भएँ। राति साढे एक बजीतिर बाप फेरि बेडमा बटारिनुभयो। आँखा पनि फुस्रा भए। बेड भूकम्प आयो चाहिँ अलियो। नसामा घोपिएको सलाइनको पाइपमा पानी तप्किन छाड्यो। सियो हल्लिँदा रगत सर र पाइपतिर उक्लियो। मैले बाको हल्लिरहेको नाडी च्याप्प समाएँ। के भयो फेरि? लट्ठिएको आँखा बोकेर आमा जुरुक उठ्नुभयो, बेडतिर उत्तिनुभयो। बाको सास बढेको थियो। निधारभरि चिटचिट पसिनै पसिना बाका कलेटी परेका ओठहरू बिचबाट हुरी चल्यो। मेरा नाकका पोराभित्र औषधि र बाको सासको गन्ध ठोकियो, ठ्याक्कै सडेको माछाको गन्ध जस्तो। म रन्थनिए। बाका तालुका नसाहरू फेरि बौलाउन थालेका थिए। बासाहरू छटपटाउनु भयो। तेस्रो प्रहारमा पनि नछिनालिएको खसी जस्तो। हुरी र पानीले घरका सबै भित्ता स्वात्काए चाहिँ आमा र म निरीह बन्यौँ। कहाँ च्याप्नुहोस्, म हडबड आएँ। आमाले कन्दै दुबै कहाँ च्याप्नु भयो। बा भने माथि उत्तिन बल लगाइरहनु भएकै थियो। बा टाउको दुख्यो। बाले फुस्रा आँखा ट्वाल्ला पार्दै टाउको हल्लाउनु भयो। मैले दायाँ हत्केला बाको निधारमा राखेँ। तालुबाट उच्चिटिउँलाई चाहिँ बटारिएका नसा थिच्न थाले। नसा अगुल्टा चाहिँ ताता थिए, टाउको रापिलो। ब्रुसेट ब्रुसेट बा बरबराउनु भयो, ब्रुसेट देऊ मलाई। बाका आँखाका चेपचेपबाट आँसु रसाए। गद्रेङ गुद्रुङ सुनेर नर्स आई। उसले बेसमारी हाई गरेर सोधी, के भयो भन्नुहोस् त? टाउको चड्कियो रे। आमाले याचना नै गर्नुभयो, ब्रुसेट भन्नुभएको छ। अघि दिएको छिनछिनमा खान दिनु हुँदैन। नर्सले सलाइनका पाइपमा माथि सरिरहेको रगत देखेर नाडीतिर झुक्दै भनी, रियाक्सन हुन्छ। उसले बाको नाडी सुमसुमाई। माथि सरेको रगत एकैछिनमा तल झऱ्यो। मैले बाको निधार फेरि छामे। नसाहरू अलिक शान्त भएका थिए। बा माथि उत्तिन छाड्नुभयो। सरक सरक नर्स गई, सरक सरक आई। ड्रयर खोली, एउटा सिरिन्ज समाई, औषधि भरी। सिरिन्जको टुप्पोमा प्याट्ट प्याट्ट हिर्काई, टक्क अडी। मैले निधारतिर बढिरहेका बाको हात च्याप्प समाएँ। बाबुलाई माथिसम्म बटारी दिँदै हात बेडतिर छ्यापे। नर्सले सिरिन्ज गोपी झिकी, गोपेको ठाउँमा रुई लगाएर हल्लाएर भनी, एकछिनमा ठिक हुन्छ। करिब 15 मिनटपछि बाले आँखा चिम्लिनु भयो। निधार चिसो हुँदै गयो। अनुहारमा पीडा थिएन। बाढीपछिको खोला जस्तो बाको अनुहार शान्त भयो। आमाले बेडमा थ्याच्छ थछारिएर खुइए सुस्केर हाल्नुभयो। अरू बेडका कुरुवाले सबै हेरिरहेका रहेछन्। ती पनि टाउको छातीतिर झुन्ड्याउँदै शान्त भए। अब त सुत, आमाले भन्नुभयो, थाक्या होलास्। ए उठ, आमाको आवाज मधुरो थियो। निद्राले लट्ठिएका आँखा उग्रिएनन्। कानका जालीभरि सर्याक सुरुको आवाज चलबलायो। एक्कासी सारा ज्यान हल्लियो। झट्ट आँखा उगारे। मेरो अनुहारमाथि आमाको अनुहार झुन्डिएको थियो। छेउको जालबाट मधुरो उज्यालोभित्र पसिरहेको थियो। बिहान पो भएछ। म बिरामी चाहिँ बेडमा टुक्रुक बसेँ। बाला हेराए त, म एकछिन बाहिर जान्छु। आमा अनिद्राले राता भएका आँखा मिच्दै बाहिर जानुभयो। वार्डका सबै कुरा बिउजिएका थिए। ती झुकेर बिरामीलाई केही सोधिरहेका थिए। बिरामीका ओठ बिस्तारै काँपिरहेका थिए। भो बाला निदाउनै दिउँ, मैले उठाइन। यसपालि भने बाको निद्रामा हल्लिरहने दायाँ गोडा पनि निदाएको थियो। म टुल तानेर बाछेउ बसेँ। गहिरिएर अनुहार हेर्न थालेँ। ज्या, बाका गालाका हड्डी बढेछन्। हतार हतार जग, गिलास र लोटा बोकेर कुरुवा बाहिर निस्किए। फर्कँदा तिनको हातमा दुध या जुस भरिएको जग हुन्थ्यो। निरीह बिरामी बाँड लागेको चरा चाहिँ प्याकी प्याकी गर्थे। कुरुवा चम्चाले दुध खुवाइदिन्थे। आमा पनि जगमा दुध छल्काउँदै आइपुग्नु भयो। साथमा पाउरोटी पनि थियो। घाम चाँडै आइसकेछ। आमाका निधारभरि बिमिरा जस्ता पसिना थिए। खङ्ग्रङ्ग सुकेकी आमा छेउछाउमा ठस्स औषधि चाहिँ गनाउनु भयो। बा बिउजिनु भएको थियो, तैपनि आँखा बन्द थिए। आमा गाला भाँसिँदा अगाडितिर चुच्चेका ओठ खोल्दै मुस्कराउनु भयो। गाला मुजा परे। कालीकोटका ग्राहकका लागि सधैँ मुस्काइरहने बजैको आँसुमा अब आँसु मुछिएको थियो। आमाले हाँस्दा पनि रुन सुरु गरे जस्तो लाग्थ्यो। भोक लाग्छ? आमाले बाको अनुहारमा झुकेर सोध्नुभयो। नाइ, बाले बालक चाहिँ दायाँ बायाँ टाउको हल्लाउनु भयो। खान त पर्यो खेरि, आमा कम्बरमा हात राख्दै उभिनु भयो। कति दिन भयो नखाएको? बाले चुपचाप आँखा बन्द गरिरहनु भयो। प्राण राख्न अलिकति दुध खानुहोस् के? मैले बेडको सिरान अलिकति उचारिदिएँ। आमाले गिलासमा खनाएको दुध फुक्नुभयो। बाको सिरान लिएर बस्नुभयो, एकदम थकित। गिलासको बिट बाका ओठमा छुवाउँदै याचना गर्नुभयो, दुई घुटको त खानुहोस्। बाका आँखा पर्लक पकलक उग्रिए। बाले थरथर रहेको दायाँ हातले आफ्नो अगाडिका दुईवटा नक्कली दाँत चेक्नुभयो। मैले ती दाँत ड्रयरमा राखिदिएँ। किक्लिक किक्लिक बाको रुद्रघण्टी हल्लियो। बाले मात्र दुई गुटको दूध निर्नुभयो। दूध ओठभरि लतपतियो। आमाले फेरि बाको थोती मुखमा दूध हालिदिनु भयो। यसपल्ट दूध ओठको चेपचेपबाट बाहिर निस्कियो र सायको पहाडबाट पानी निस्किए। चाहिँ बिचरा बा दूध पनि निल्न सक्नुहुन्न। लहरी खोकी सुरु भयो। बाको काँध छटपटायो, अनुहार रातो भयो, आँखाको चेपबाट आँसु निस्कियो। घाँटीका नसा तनक्क तन्किएपछि खोकी रोकियो। आमाले ओठमा लतपतिएको दूध खकार र थुक पुछिदिनु भयो। बाको खानकी भयो। जा तँ पनि केही खाएर। आमाले मतिर हेर्नुभयो। म बाहिर निस्केँ। पसिना र धुलो भरिएका कपाल लट्टा परिसके होलान्। मलाई सुमसुमाउने आँट थिएन। इमर्जेन्सी वार्डको बाहिरपट्टि मानिसहरू यताउति फन्किरहेका थिए, जसको अनुहार हेरे पनि हताश हताश, निराश निराश। टुई 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 परबाट साइरन बजाउँदै एउटा एम्बुलेन्स अस्पतालतिर आइरहेको थियो। त्यो ठुलो गेटमा आइपुग्न अघि नै म गेट बाहिर उत्तिएँ। बालेले पहिले नै फलामको ढोका उगारिदिएको थियो। एम्बुलेन्सभित्र पसेर शान्त भयो। बाला पनि त यस्तै एम्बुलेन्सले हुर्याउँदै ल्याएको होला नि। गेट छेउकै होटलमा ठुलो भिड थियो। त्यहीँबाट आएको पुरीको बास्नाले पेट खल्लो भयो। बाहिरपट्टिको लामो टेबलमा अस्पतालका विद्यार्थी लहरै बसेर खिदखिदाइरहेका थिए। एउटा केटो भने ठुलो र ताजा आवाजमा केही भट्टाइरहेको थियो। म बिजुली होटलतिर लागेँ। साउनी अहिले पनि मसला पिस्दै थिए। म भित्र छिरेँ। कुकुर सुसाइरहेको थियो, धुवाँ पुत्ताइरहेको थियो। हिजो मुरमुरिएको साउजी भने कति देखिएन। के खानुहुन्छ? उसले मुसुक हाँस्दै सोधी। अगेनामाथि सेलरोटी चाङ लागेका थिए, सेल र तरकारी। हिजो आएको तपाईँ होइन? तिनवटा सेल र आलु मटर तरकारी टेबलमा राख्दै उसले सोधी। अँ, को छ बिरामी? बा। ए, कति वर्षका हुनुहुन्छ? साउनीले सोधी। 69। बरा। उसले दुःख देखाए। हो त, मेरा बाबा बरा हुनुहुन्थ्यो, जो भित्र अस्पतालको बेडमा छटपटाइरहनु भएको थियो। बेला बेला बरबराउनुहुन्थ्यो, जसको सम्झनाले म सेल राम्ररी चपाउन सकिरहेको छैन। नास्ता खाएर फर्काँदा पहिलो सलाइन रित्तिएको थियो। टर्रो आवाज भएकी नर्सले बाको नाडीबाट पाइप झिकिदिँदै भने, अब अर्को वार्डमा लैजानुहोस्। कता? म अल्मलिएँ। माथि तेस्रो तलामा। उसले हातको स्लिप पढेर भने, रुम नम्बर 206, बेड नम्बर 13। म बाहिर आएँ। ढोका छेवै खाली बसेको स्ट्रेचर ताने। बाको बेड छेउ ल्याएँ। आमालाई हेरेँ। तपाईँ तलबाट उचाल्नुहोस्, मैले आँट देखाएँ, म माथि उचाल्छु। मैले रापिलो र पसिना भरिएको बाको काँध तल हात छिराएँ। बाले थाहा पाउनु भयो। के भो भन, के भो? बा सासले बरबराउनु भयो। माथिलाई जाने देखेँ। माथि किन, म कहाँ छु? तपाईँ कोलपुरमा हुनुहुन्छ, अस्ति ल्याएको। आमाले रुन्चे आवाजमा सम्झाउनु भयो। अर्को बेडको कुरुवाले बालाई स्ट्रेचरमा राखिदिन सहयोग गर्यो। धन्यवाद भन्ने शुद्धि पनि रहेन। म स्ट्रेचर सिरानतिरबाट तान्न थालेँ। आमाले पछाडिबाट धकेल्नु भयो। स्ट्रेचर उडाउनकै लागि हस्पिटलमा बनेको पक्की सडक जस्तो फन्का लगाएको बाटोमा ख्यार ख्यार हामी स्ट्रेचर तानिरहेका थियौँ। बाको लुलो टाउको कहिले बायाँ ढल्किन्थ्यो त कहिले दायाँ। म स्ट्रेचर रोक्छु, टाउको सिरानका बिचमा थपक्क राखिदिन्छु। बाला सुत्दा सिरान नभई हुँदैन। रुम नम्बर 206 ढोका थिएन। स्ट्रेचर चुलुलु भित्र पस्यो। कोठा खाली थियो। स्ट्रेचर तान्दा तरतरी झरेका पसिना पुस्दै मैले एकछिन पूर्वपट्टिको ठुलो र सिसावाल झ्यालबाट बाहिर निहालेँ। झ्याल बाहिरको बरन्डामा केही परेवा चुच्चाले पखेटाका काप कनाइरहेका थिए। बरन्डामाथिको लामो डोरीमा केही कपडा झुन्डेका थिए। ती बिरामीका या त कुरुवाका होलान्। पर एक दुई तले घरका छानाभन्दा पर राजमार्गमा एउटाले अर्कोलाई लखेट्दै गाडीहरू कुदिरहेका थिए। के ट्वाल्ला परेछस्? आमाले झस्काइदिनु भयो। उठा, बेडमा राख। बाका आँखा उग्रेका थिए। बा सिलिङतिर हेरिरहनु भएको थियो। सिलिङमा फटट्ट पङ्खा घुमिरहेको थियो। पङ्खाले हम्केको तातो बतासमा आमाका जिङ्रिङ्ग कपाल बिस्तारै हल्लिरहेको थियो। मैले जुरुक्क बाको काँध उठाएँ। आमाले गोडा बा मूर्छा पर्छु कि झैँ बटारिनु भयो। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम एचिट्युन्स र बिर्ता एफएम, लरानको विजयपुर एफएम, भोजपुरको रेडियो चोमलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेसी एफएम, रेडियो बर्दिवास, सर्लाहीको रेडियो एकता, रौतहटको नुन्थर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दुवलखा जिरीको रेडियो हिमाली, नुवाकोट एफएम, मकवानपुरको हेटौँडा एफएम र प्रतिध्वनी एफएम, चितवनको रेडियो अर्पण, रेडियो त्रिवेणी र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रुकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, पोखराको रेडियो तरंग, दमौलीको रेडियो भानुभक्त, तनहुको रेडियो ढोरबाराही, बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवालको तिनाओ एफएम र बुटवाल एफएम, गुल्मीको रेडियो रेसुङ्गा, कपिलवस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोवलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, दैलेखको ध्रुवतारा एफएम, कैलाली टिकापुर र गुलेरियाको फुलबारी एफएम, कैलाली एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी र बुलबुले एफएम, जुम्लाको रेडियो कर्णाली, हुम्लाको रेडियो कैलाश र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी बुद्धिसागरको उपन्यास कर्णाली ब्लुज सुनिरहेका छौं। अब यसको बाँकी अंश सुनौ।
जाऊं मैं तो बलिहारी,
दुख्यो बा छटपटिनु भयो, नमार मलाई, कसले मार्न खोज्या छ, आमाले भन्नुभयो, के भनेको होला यस्तो बा, फेरि स्ट्रेसरमा पीडाले बाका आँखा फुस्रा भएपछि मेरा कोडा लुला भए, यहाँ दुख्न दे, आमा बम्किनु भयो, यस्तै छ त घरमा, अय्या अय्या ठस्स कन्दै हामीले चिच्चाइरहेका बालाई बेड नम्बर 13 पछारिदियौँ। बाका नाकका पोरा फुले, दाँत कटकटिए, फुस्रा आँखा पर्लक्क माथि पल्टिए, आँखा एकदम काँतर देखेका थिए, रसिला र डर भरिएका, अब भने काँतर हुने पालो मेरो थियो। बाले सासले भन्नुभयो, म टोयलेट जान्छु। के आपत आइलाग्यो, आमाले मलाई हेर्नुभयो, टोयलेट 50 मिटर पर थियो, कुनातिर फनक्क घुमेको बाटोमा 20 मिटर ओरै ठस्स गनाउँथ्यो, म कसरी बाल लतारौँला त्यहाँसम्म, बालक छँदा बाले मलाई चोरौँला समाएर आँगनको डिलमा उभ्याइदिए जस्तो गर्न म कहाँ सक्छु र, यही म मुत्न जान्छु, बाले ट्याप्प मेरो दायाँ हात समात्नुभयो। बाको सिरानमाथिको घडीका काँटा 3:15 अडिएका थिए, हातमा कागजको थुप्रो बोकेर सेतो र लामो सर्टमा सजिएकी नर्स आई, कपाल जुरो बनाएकी थिए, सेतो ड्रेसमा कति राम्री देखिएकी हो, मिलेका परेला बुक्क गाला, दाहिने गालाको छेउमा रातो कमिलाको टाउका जस्तो डन्डी फोर, उसले एकछिन बाला निहाली र सोधी, के भयो उहाँलाई, आवाज पनि सुरिलो चरा बोले जस्तो, टोयलेट जान्छु रे, आमाले आश भरिएका आँखाले उसलाई हेर्नुभयो, टोयलेट जानु पर्दैन भन्दै उसले कागजमा बेड नम्बर 13 र बाको नाम टिपी, बाले खाने गरेका औषधिका नाम टिपी र हिँड्ने बेला फेरि सुरिलो आवाजमा भनी, कुर्दै गर्नुहोस्। ऊ गएपछि मैले बिरामी कुराबाट उसको नाम पत्ता लगाएँ, उसको नाम पनि कति राम्रो, नर्मदा, अनि बाको सिरानमाथिको फराकिलो झ्याल बाहिर हेर्दै म टोलाएँ। एकैछिनमा एउटा डाक्टर बेडतिर आयो, नर्मदा पछि पछि थिए, उसको हातमा प्लास्टिकको पाइप थियो, गुजुल्टो परेको डाक्टर 30-35 वर्षको देखिन्थ्यो, कपाल ठुटा थिए, लामो सेतो सर्टको तल्लो गोजीमा आला घुसारेको थियो, उसको नाम रहेछ डाक्टर नन्दन, अग्लो थियो त्यसैले झुकेर बाको निधार छाम्यो, बाले आँखा उगार्नुभयो, डाक्टर नन्दनले भन्यो, औँला चलाउनुहोस् त, बाले हाँस्दै दुवै हातका औँला चलाउनु भयो, कुरी कुरी गरे चाहिँ, होइन ऊ हाँस्यो, खुट्टाका औँला चलाउनुहोस्, गोडाका औँलामा कुनै कम्पन भएन, दुवै गोडा एकदम शान्त, बल गर्नुहोस्, उसले जोसमा भन्यो, बाले टाउको यताउता हल्लाउनु भयो, ओके, ऊ उभियो, नर्मदातिर इसारा गर्यो, उसले खरारेर पार्दै फलामका डन्डीमा उभिएको हरियो पर्दा तानिर बेडलाई तिनतिरबाट ढाकिदिए। हेल्प गर्नुहोस् आमालाई भने, आमा हरियो पर्दाभित्र पस्नुभयो, नर्मदा छेउमा उभिए, टाउको निहुराउँदै केही सोच्न थाली, मैले हरियो पर्दाको चेपबाट भित्र चियाएँ, डाक्टर नन्दनले पाइप तन्काइरहेको थियो, हुन्न हुन्न बा बरबर आउनुभयो, कस्तो आमा च्याठिनु भयो, भनेको त मान्नुपर्छ, खतरा खुत्रुको आवाज आयो, बाको स्वाँ स्वाँ, मैले बुझ्न सकिनँ के हुँदैछ, नर्मदालाई हेरेँ, उसले देखिएर हाँसी तर केही बोलिनँ, म झ्यालतिर फर्किएँ, बरन्डामा उफ्रिरहेको परेवा भुर्र उड्यो, एकछिनमा पसिना पुस्दै डाक्टर नन्दन पर्दा बाहिर आयो, नर्मदाले हत्तपत्त हरियो पर्दा ख्यार पार्दै तान्दै कुनातिर ठड्याए, आमा बेडमुनतिर केही बाँध्दै हुनुहुन्थ्यो, मैले निहालेँ, बाइकको पाइन्टभित्रबाट प्लास्टिकको पाइप बाहिर निस्केर गोलो प्लास्टिकको थैलोभित्र पसेको थियो, आमा त्यही थैलो पलङमुनतिर बाँध्दै हुनुहुँदो रहेछ, टिपाएर मात्र प्लास्टिक खाली गर्नुहोला, नर्मदाले भने, बाको अनुहार बिग्रियो, बलिसी जस्तो पिसाब पाइपभित्रै फनक्क घुमेर प्लास्टिकमा तप्कियो, बाको बर्बरहाट निस्कियो, आङमा मुत्न हुन्न।
गरीब की इच्छा पूर्ण कर दो।
फेरी करे सामुतिस आमा बेसमारी कराउनु भयो। म करेसाबाट आँटीतिर दगुरे। बाको पलङ्ग उत्तानो पारेर दोरी हेर्न थालेँ। त्यहाँ एउटा छेपारो घुस्रिरहेको थियो। एक्कासी कसैको औँला मेरा ओठमा आइपुगे। कति बेला हो, ममता दिदी त सुटुक्क मेरो सिरानेर बसिसकेछिन्। अलिकति काउकुती लागे चाहिँ भयो। मेरो भाइलाई ज्वरो आयो जस्तो छ हो, ममता दिदी हाँसिन्। मैले पनि बिरामी चाहिँ टाउको हल्लाएँ। उनले बायाँ हत्केला मेरो निधारमा फिजारिन्, तातो निधार, चिसो हात। मेरो आँखा बन्द भए। धेरै बेर ममता दिदीको हात मेरा ओठ छेउछाउ सलबलाइरहे। पटक पटक मेरो नाकबाट निस्केको तातो सास उनको औँलामा ठोकिरह्यो। म निधाएछु। हेर त यो कुम्भकर्ण कति निधाएको, आमा चिच्याउनु भयो। ऐ जात गाई गोरु फर्के कि हेर। आमा पनि म निधाएको थाहा पाइहाल्नुहुन्थ्यो। दिउँसो सुतेर उठ्दा भने संसार बिरानो लाग्थ्यो। एकछिन त्यस्तै लाग्यो। ज्यान मर्काउँदै हाई काडेँ र अमौरी खोलातिर उर्लिएँ। तल आमा देखिनु भएन, नत्र फेरि कराउनुहुन्थ्यो, मुख धोएर जा, कस्तो सुँगुर चाहिँ रियाल काडेको। किम्बुको तल लत्रिएको हाँकाका पात चपाउँदा चपाउँदै मलाई देखेर पञ्चेगुरु टुवाल्न पर्यो। एकछिन मलाई हेर्दै आफ्ना सिंह किम्बुको रूखमा रगडेर घुर्र करायो। मगरमामा खेतमा घाँस काटिरहेका थिए। उनी हत्केलाले पसिना पुस्दै कराए, कथा हो भान्जा? अमौरी खोला, बुढो हुनुभएछ त। कञ्चट कन्याउँदै हाँसेँ। खै के भनेको हो कुन्नी, म दगुरेँ। सडकमा निस्केपछि लडियामाथि खुसीराम चौधरी देखियो। खुसीराम लडियाको गर्दनेर बसेको थियो। पुरानो सर्ट माटो रङको भइसकेको थियो। धमिलो रङको अनुहारमा भने सधैँ चम्किलो मुस्कान नाचिरहन्थ्यो। खुसीराम राजा साहेबकै रेखदेखमा हुर्केको थियो। खुसीरामका बा आमा पनि थिएनन्, त्यसैले अलि अटेरी थियो। मान्छेहरू भन्थे खुसीराम खुसी छ, तर बिचराको ढाडमा धेरैपल्ट राजा साहेबले बाँसले हिर्काएका छन् रे। केही थारू भन्थे बेला बेला खुसीराम बहुलाउँछ, राति राति राको बालेर कतै जान्छ रे। राति त्यसरी हिँडेको थाहा पायो भने राजा साहेबले बिहान बेसमारी भएको छन् रे। एकपल्ट त दिनभर हातगोडा बाँधेर गोठमा लडाएका थिए रे। चन्द्रे र म खुसीरामको लडिया चढेर घर पुगेर फर्किन्थ्यौँ। कहाँ जाइठु ढाडु, म चिच्याएँ। उसले दाँत देखाउँदै हाँसेर भन्यो, बयर टुर जाइटी। बयर टिप्ने कुरा सुन्न साथ मेरो च्यापु एकसाथ रसाएर आयो। मैले पछाडि फर्कँदा देखेँ थारू गाउँबाट लस्करका लस्कर धुलो उडाउँदै लडिया आइरहेका थिए। प्रत्येक वर्ष एकपल्ट यस्तो दिन पनि आउँथ्यो, बयर टिप्न सारा थारू गाउँ कटासेभन्दा पर छतिवन पुग्थ्यो, गीत गाउँदै धुलो उडाउँदै। धुलो मेरो अनुहार वरिपरि पनि मडारियो। म दगुरेर बाटोभन्दा अलि पर पुगेँ। खुसीराम मलाई हेर्दै हाँस्यो। काकरे हाँसेको, म चिच्चाएँ। उसले चक्का राँगाको पुट्ठामा हिर्काउँदै करायो, ओ सहे। खुसीरामको लडिया अलि पर पुगेर धुलोको भुमरीमा हरायो। अलि अगाडि बुढी आइमाई घाँसको भारी बोकेर आइरहेकी थिइन्। सल पट्याएर तालुमा राखेकी थिइन्। त्यसमाथि नाम्लो कपाल जिङ्रिङ्ग थियो। म प्रायः उनलाई भारीमै चेपिएको देख्थेँ। उनको पछि पछि थियो भारी बाहिर निस्केका पातमा मुख चोडेको एउटा गाईको बाछो। म नजिक पुगेँ। उनको कालो पोतो भरिएको अनुहार पसिनाले रुझेको थियो। अनुहारबाट पसिना तप्पतप्प धुलाम्मे बाटोमा खसिरहेको थियो। मैले उनका पसिना देखेँ, उनले मेरो अनुहार, उनका सुकेका ओठ चलमलाए। उनी जिब्रोले ओठ मलिलो बनाउँदै हाँसिन्। पछि पछि आइरहेको बाछो पनि टक्क अडियो र आङ झट्कार्यो। किन हाँसेका होलान् सबै? किन हाँसेका होलान् सबै? कटु च्यातिएर तुच्चै देखिया छैन? बेतोडले दगुरी कुन्नी कताबाट धुलै धुलो भएको कुकुरको छाउरो चुइँ चुइँ गर्दै सँगसँगै दगुरियो। म अमौरी खोलाको किनारमा पुगेँ र जमुनाको रुख पछाडि छेडिएँ। छाउरो चुइँ चुइँ गर्दै पैताला चाट्न आइपुग्यो। मुला पछि लाग्छस्, त्यसको करङमा लात बजारे। चुइँ चुइँ गर्दै दगुर्यो। अलि परको चालको ठुटु नेर पुग्यो। दायाँ खुट्टा उचाल्यो तुरुक्क, लौजा फेरि कुद्यो। मैले टाउको निहुराएर जाँगे निहालेँ, तर त्यस्तो केही भएको थिएन। म भागिरामकातिर लागेँ। ऊ रुखमनतिर पङ्खा बुनिरहेको थियो। उसले मलाई देख्यो तर पनि वास्ता गरेन। बाँसका झिना छेस्कामा हरियो धागो फनक्क घुमाउँदै तनक्क तान्यो। म नजिक पुगेँ। उसका हात थरथराइरहेका थिए। काका चन्द्रिह देख्लो मर गएल, कराउँदै ऊ फेरि पङ्खामै व्यस्त भयो। एकछिनपछि उसले आफ्ना धमिला आँखामातिर पर्लक्क फर्कायो, हाँस्दै बरबरायो, आज फेरि काकर खोज्टा पर्वतमा। घाम पहाडतिर पुगिसकेको थियो, गाई गोरु फर्केका थिएनन्। अमरी खोलाको पुलमा बसेर तल बगिरहेको पानी हेरिरहे। एकछिनपछि खोलापारि चन्द्रे देखियो। उसले बायाँ काँधमा बन्चर ओढाएको थियो। ए कहाँ गाथिस, म चिच्चाएँ। दाउरा लिन, काट्नै सकिनँ। ऊ खोच्याउँदै पुल छेउ आयो, मलाई निहाल्यो अनि हाँस्दा हाँस्दै पुलतिर घोप्टो पर्यो। उसको काँधबाट खसेर बन्चरो पुलको फल्याकमा ठोकियो। किन हाँस्छस्? मेरो आवाज रुन्चे भयो। आफ्नो अनुहार हेर्न, उसले हाँस्दै आफ्नो पेट अठ्याएर भन्यो। के भयो मेरो अनुहार? म खोलातिर दगुरी लौजा, मेरो नाक र ओठको बिचमा कालो मोसोको मोटो जुङ्गा थियो, माथितिर फर्केर टुप्पा जेरी चाहिँ बटारिएका, ठ्याक्कै रामलीलाको रावण जस्तो। म थुचुक्क बसेँ, धर्यात्त जाँगे बिचबाट च्यातियो। बल्ल मैले बुझेँ ममता दिदी दिउँसो किन मेरो अनुहार सुमसुमाउन आएकी थिइन्। त्यसपछि मैले कहिल्यै कसैका फोटामा पनि जुगा बनाउने आँट गरिनँ। जुगा मलाई घिनलाग्दा र डरलाग्दा लाग्न थालेँ, जो सिल्किरा चाहिँ। आज तपाईँको फोटो खिच्नुपर्छ, आमाले एक बिहानै बाला भन्नुभयो। फेरि फुत्त नभाग्नु होला, म सुतिरहेकै थिएँ, कर्के नजरले बाथि रहे। आज बजार चाँडै जानुपर्छ भन्दै बाले इस्टकोटका टाँक लगाउनु भयो। कस्तो, आज कति दिनपछि सन्दीपले फोटो खिच्न आउने भएको छ? सबै परिवारको फोटो छैन, तपाईँ त झन् छँदै छैन तपाईँको त, बा हाँसिरहनु भयो। सन्दीपे महिनाको दुई तिनपल्ट मटेरा आइपुग्थ्यो। मटेरामा सबैले उसलाई भन्थे सन्दीपे क्यामेराम्यान। उसको घर अमरावती थियो, 20 वर्ष अघि नागेदेखि नै उसले कमाउन थालेको भनेर धेरैले उसको प्रशंसा गर्थे। ऊ गाउँमा आउने थाहा हुने बित्तिकै धेरै मानिस अघिल्लो दिन नै नुहाउँथे र कपडा धुन्थे। भोलिपल्ट सन्दीपैले केरा गाडी, बाँस गाडी र तोरीबारीमा फोटो खिचिदिन्थ्यो अनि 1-1.5 महिनापछि फोटो लिएर आइपुग्थ्यो। उसको रेट थियो एउटा फोटोको 15 रुपियाँ। त्यही भएर होला धेरैले सामूहिक फोटो मात्र खिच्थे। फोटो खिच्न पाइने भयौँ भनेर दिदी र म खुसी थियौँ। चिसो पानीमा थुरथुर काँप्दै दिदी र मैले नुहायौँ। आमाले मलाई धोएर राखेको सर्ट र जाँगे लगाइदिनु, तोरीको तेलले कपाल स्याप्प बनाइदिनु भयो। बाले पनि मसिना दारीजुङ्गा काटेर गाला टल्काउनु भयो। दिदी कपाल कोर्दै थिइन्। किन नयाँ लुगा लगा? हाँस्दै आएकी ममता दिदीले परेबाट सोधिन्। आज त फोटा खिच्ने, मैले नाचे जसरी कम्मर मर्काएँ। ममता दिदी पिँढीमा आएर पार्वती दिदीको छेउमा बसिन्। पार्वती दिदीको कपाल कोरिदिन थालिन्। 12:15 बजेतिर टिङ टिङ साइकलको घन्टी बजाउँदै सन्दीपी आयो गोठतिरबाट। उसको ज्यानभरि धुलो जमेको थियो, काँधमा सानो क्यामेरा थियो कालो रङको। उसले आँगनमा साइकल अडायो, उसलाई देखेर सबै हाँसे। उसले आँटीतिर हेऱ्यो, नमस्ते डाक्टर साहब। धुलै धुलो भएर आछौ त, कता घुमेर आयो? बाले सोध्नुभयो। त्यही थारू गाउँतिर गया थिएँ। बाले आँगनमा झरेर हामी सबैलाई हेर्नुभयो। लाज मान्नु भयो कि? भर्याङतिर लत्रेका घन्टी फुलका आँगा पन्छाउन थाल्नुभयो। दिदीले हाँस्दै चिया ल्याइन्। चिया पिउँदै सन्दीपले कुरिरह्यो, तिमी पनि कपाल कोर, आमाले ममता दिदीलाई भन्नुभयो। नाइ, ममता दिदी लजाइन्, आमाले गाली गर्नुहुन्छ। केही भन्दिनन्, पार्वती दिदीले बलजप्ती ममता दिदीको कपाल कोरिदिन्। सन्दीपले चिया सक्यो अनि क्यामेराको बिर्को खोल्यो। पहिला तपाईँ खिच्नुहोस्, आमाले बातिर हेर्नुभयो। बालु रुक्क आँगन छेउ खेतको डिलमा बस्नु। सन्दीपी क्यामेरा आँखामा टाँसेर घुँडा खुम्छ्याउँदै बस्यो। बा दुवै हात घुँडामाथि राखेर तनक्क तन्किनु भयो। सन्दीपले अलि ठुलो स्वरमा भन्यो, रेडी 1-2-3। बाले बाहिर निस्केका दुई दाँत माथिल्ला ओठले छोप्न खोज्नुभयो, तर दाँतका टुप्पा अलिकता छोपिएनन्, झिलिक्क। त्यसपछि बाह्र आमा पछाडि उभिनु भयो, अगाडिपट्टि दिदी र म। ममता दिदी हामीलाई हेर्दै हाँसिरहेकी थिइन्। अब आऊ तिमी पनि, आमाले उनलाई बोलाउनु भयो। ममता दिदी पार्वती दिदीको छेउमा उभिन्। फोटो खिचाइसकियो। सन्दीपले कालो खोलभित्र क्यामेरा राख्यो। बाले भन्नुभयो, 2-2 निकालिदिनु। 1.5 महिनापछि सन्दीपले फोटो ल्यायो। फोटा त खुब रमाइलो आएछन्। फोटा हेरेरै दिन बित्यो। दिदीले फोटा ममता दिदीलाई पनि देखाइन्। राति बा मुसुमुसु हाँस्दै फोटा हेर्दै हुनुहुन्थ्यो। म छेउमा पुगेँ। बा खुसी भएका बेला माग्यो भने जे पनि किनिदिनुहुन्थ्यो। स्कुलमा सरको नाडीमा चिमचिमे घडी देखेपछि मलाई त्यस्तै घडी लाउन मन थियो। बालाई भन्ने मौकै परेको थिएन। किन आइस्? बाले सोध्नुभयो। बा मलाई चिमचिमे घडी ल्याइदिनु। बाले छक्क पर्दै मलाई हेर्नुभयो। ल्याइदिनु के? त घडी हेर्नै जान्दैनस्? बा हाँस्नुभयो। जान्ने भएपछि ल्याइदिउँला। कहिले? एकछिन सोच्दै भन्नुभयो, 3 कक्षा पुगिस् भने घडी हेर्न जान्ने हुन्छ, अनि ल्याइदिउँला। ए हे, मैले घडी पाउने भए। म खुसीले फुरुङ्ग हुँदै दगुरेँ। रातभरि 2 कक्षाको किताब पढिरहेँ। भोलिपल्ट स्कुलमै चन्द्रीले थाहा पायो हाम्रो घरमा फोटा छन्। उसले मलाई पनि देखाए भन्दै स्कुलबाट फर्काँदा बाटाभरि गनगन गर्यो। घर पुगेपछि मैले चन्द्रीलाई फोटा देखाएँ। उसले उज्यालो अनुहार बनाउँदै फोटा हेऱ्यो, बेला बेला खित्त हाँस्थ्यो। आमाले थाहा पाउनु भएछ, कराउनु भयो, ए फोटा नचला, हातका चक्र बस्छन् फेरि फोटाभरि। चन्द्रे र म अमौरी खोलातिर दगर्यौँ। भागिरामले पिर्छ भनेर चन्द्रे पुलनिर गएन, ओरै अमौरी खोलाको डिलमा बसेर टोलायो। मेरा बाले त कहिले फोटो खिचिदिएनन्। चन्द्रले रुँला रुँला चाहिँ गर्यो, मलाई त बाले तीन कक्षा पास भएपछि चिमचिमे घडी पनि ल्याइदिन्छु भन्नुभएको छ। लौ चन्द्र त मेरो कुरा सुनेर हाँस्ला भनेको त झन् पिल फिल भयो। त्यस दिन उसले आफ्नो सुकेको दायाँ गोडा हेरिरह्यो र भन्यो, मलाई त बाले माया नै गर्दैनन्, बाले सुई नलाइदिएर त हो नि यस्तो भएको। उसको स्कुलको नाम थियो चन्द्रकुमार लामिछाने, तर ऊ सबैको चन्द्रे। एकपल्ट अमौरी खोलामा भ्यागुती डाए भन्दा मिधारमा साँच्चैकै चन्द्रमा बोकेर आयो। मिधारको देवीपट्टि खुर्पे चन्द्रमा। चन्द्रेलाई कहिले लाग्दैन थियो आफ्नी आमा पनि थिइन्। चन्द्रेलाई माया गर्ने दाई सात कक्षामा पढ्दा पढ्दै घरबाट भागेछन्। बाउले गर्व गर्थे, मेरो छोरो सात क्लासमा पढ्छ। भागेपछि धेरै खोजे, भेटिए पो। पछि दाईले चिठी पठाए म बम्बई छु भनेर। कहाँ छ बम्बई? मैले सोधेको थिएँ। बम्बई नेपालगञ्जभन्दा पनि पर पर्छ, चन्द्रेले भनेको थियो। चन्द्रे दाईको चिठी गोजीमा हालेर हिँड्थ्यो, बेला बेला पढे चाहिँ गर्थ्यो। एकदिन झरीमा रुज्दा चिठी डल्लो परेर च्यातियो। मुर्दार, त्यहाँ ठेगाना थियो भन्दै बाउले चन्द्रेको हात बाँधेर पिटेका थिए। त्यस दिनदेखि त चन्द्रे सबैसँग न्यु खोज्ने भएको थियो। एकपल्ट मसित पनि न्यु खोज्यो उसले। लङ्गाडा मसित न्यु खोजस्? मैले उसलाई धकेरिदिएँ। चन्द्रको नाक फुल्यो, नाकका पोरा तल माथि माथि तलाउन थाले। उसले मेरो निलो सर्टमा जोडले झट्का दियो। सर्टका माथिल्ला तिनवटा टाँक भुइँ झरेर धुलोमा हराए। रिसले मेरो आँखा बन्द भए। मेरो दायाँ हातको बलियो मुक्का उसको नाकमा बज्रियो। उसको अनुहार घोप्टिँदा जिङ्रिङको कपाल थरथराए। कपालको बिचमा साग झैँ झाङ्गिएको एक मुठो टुप्पी पनि हल्लियो। जमुनाको रुखमनतिर धेरै बेर चन्द्र यसरी नै उभिरह्यो, हल्लिएन। न त ऊ रोयो, न त उसले गाली गर्यो, चोक्राइरह्यो। खोलामा भ्यागुता आम फाल्यो छप्लक्क। उसले धेरै बेर स्याँ स्याँ गरिरह्यो। उसले यस्तो हाल देख्दा मलाई नै रौँ रौँ लाग्यो। चन्द्रे, मैले बोलाएँ। उसले टाउको उठायो। होलीको पिचकारीले छेपे चाहिँ उसको अनुहार रक्ताम्बे थियो। रगतका धार सर्टसम्म झरेका थिए। चन्द्रे चिच्च्यायो, नाथ्री फुट्यो। त्यसपछि चन्द्रे धेरै दिनसम्म मसित बोलेन। बाले नेपालगञ्जबाट ल्याएको अङ्गुर चोरेर दिएपछि बल्ल बोल्यो। उसको जाँगे कहिले कम्बर माडिँदैन थियो, त्यसैले जहिले पनि ऊ दायाँ हातले जाँगे अट्ठाइरहन्थ्यो। यसै कारण प्रायः झगडा पर्दा ऊ पिटिन्थ्यो। ऊ जब मुक्का आन्थ्यो स्वात्त जाँगे तल खस्थ्यो। उसको थरथरथर हल्लिएको तुर देखेर सबै हाँस्थे, त्यसैले ऊ मुक्का आन्न डराउँथ्यो। धेरैपल्ट उसको नाथ्री फुटिसकेको थियो। चन्द्रले बिस्तारै लड्न छाड्यो। कोही न्यु खोज्न आयो भने पनि भाग्थ्यो। स्कुलमा कतिले उसलाई लुते कुकुर भनेर जिस्काउन थाले। जति गाली गरे पनि चन्द्री नसुने चाहिँ गर्थ्यो। ऊ आफूले गाली खाएको कुरा घरबाट आफ्ना बाला पनि भन्न सक्दैन थियो। बाले उल्टै भक्कुर थिए। मटेराबाट खरीफाटा स्कुल जानेहरू जहिले पनि अमरावती पुगेपछि तर्सिन्थ्यौँ। त्यहाँ डरलाग्दो राक्षस जस्तो केटो थियो, तीन टाउके। टाउको अरूको भन्दा लाम्चो र ठुलो भएकाले हामी सबै उसलाई तीन टाउके भन्थ्यौँ। हामी सँगै पढ्थ्यौँ। जहिले पनि हाम्रा रोटी र आँपको अचार खोसेर खाइदिन्थ्यो, नयाँ कापी खोसिदिन्थ्यो। हरेक दिन हामी तर्सँदै स्कुल जान्थ्यौँ र तर्सँदै फर्किन्थ्यौँ। एक दिन अचम्म भयो, हाफ टाइमको बेला तीन टाउकेले चन्द्रेको रोटी के खोसेको थियो। चन्द्रे करायो, आइजो कक फाइट लडौँ तनमा। म डराएँ, आज फेरि चन्द्रेको नाथ्री फुट्छ भनेर। तीन टाउके चन्द्रेभन्दा धेरै जेठो थियो, पढाइमा लद्दु। तीन टाउकेले चन्द्रेलाई घिसार्दै चौरमा पुऱ्यायो। झगडा देखेर धेरै विद्यार्थी हल्ला गर्दै आए। म चन्द्रेका कापी समाएर उभिएँ। चन्द्रे नलड, मैले रुन्चे स्वरमा भने। चन्द्रेले सुनेन, पछिना पुछेर तीन टाउकेलाई तिखा आँखाले हेऱ्यो। युद्ध सुरु भयो। चन्द्रेले दुवै हात पछाडि लगेर दायाँ गोडालाई माथि तान्यो। यसरी उभिँदा त चन्द्रको कट्टु खसेन। ऊ दायाँ गोडा बायाँ गोडामा ढलपलाउँदै अडियो। तीन टाउकेले पनि त्यस्तै गर्यो। दुबईको अनुहार रातो भयो। एक्कासि चन्द्रे बायाँ गोडाको बलमा उफ्रियो। तीन टाउकेको छातीमा घोडा बजारियो। तीन टाउकेले सोच्नै पाएन, डङरङ्गै पछारियो। मरे आमा, तीन टाउके चिच्चायो। भुइँमा छरिएका इँटाका टुक्रामा उसको ढाड बजारियो। उठ्नै सकेन, जित्यो चन्द्रेले। सारा मटेराका विद्यार्थीले ताली बजाए। चन्द्रे मुसुक्क हाँस्यो। झगडा गरेको थाहा पाएर सरहरू लट्ठी लिएर आइरहेका रहेछन्। सबै विद्यार्थी हल्ला गर्दै दगुरे। चन्द्रे र म स्कुलको गेट बाहिर दगुर्यौँ। बाटोमा मैले भने, त कस्तो बलियो, एउटा खुट्टा पो सुक्या छ त। उसले मक्क पर्दै बायाँ गोडा फनक्क गुमायो। त्यसको बल त यो खुट्टामा सर्या छ। त्यस दिन चन्द्रे र म बेसमारी खुसी थियौँ। अबेरसम्म अमौरी खोलामा डाइभ हानिरह्यौँ। चन्द्रका बाउले थाहा पाएछन्। उनले खोलामै आएर चन्द्रेलाई भकुरे, किन लड्छस् त, भनेको मान्दैनस् पाजी। गाईगोरु लिन आएका गोठालाहरूले खोलाको डिल डिलबाट हेरिरहेका थिए। त्यहाँ भागिराम पनि थियो। चन्द्रे खोलाबाट फुत्त निस्क्यो र जागे समाएर नाङ्गै दगुर्यो। मैले खोलामाथि उक्लेर हेरेँ। चन्द्रे आँसु पुस्दै दगुरिरहेको थियो। म पनि साँझ पक्क डराउँदै घर पुगेँ। त आज स्कुलबाट भागेको होस् बाले सोध्नुभयो दिदीले सुनाइसकेछिन् म चुप रहेँ यसरी फेरि भागिस् भने घडी ल्याइदिन्न बुझिस् मैले टाउको हल्लाएँ भोलिपल्टदेखि स्कुल जाँदा र फर्काँदा चन्द्र र म दिदीहरूसँगै हुन थाल्यो तिन टाउकेले सधैँ नियोग खोज्थ्यो दिदीहरूले लड्न दिएनन् सरहरूले पनि दुबैलाई पिटेका थिए चन्द्र सधैँ डराए डराए जस्तो देखिन्थ्यो एकपल्ट स्कुलबाट घर फर्किरहँदा चन्द्रले मेरा कानमा सुटुक्क भन्यो दाइलाई भेट्न एक दिन म बम्बई भाग्छु श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन बुद्धि सागरको उपन्यास कर्णाली ब्लुजको हो यसै वाचनसँगै अब आजलाई कार्यक्रम श्रुति सम्वेगबाट बिदा लिने बेला भएको छ बिदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेग उज्यालो 90 नेटवर्क पोस्ट बक्स नम्बर 6469 काठमाडौँ यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना एसएचआरयुटीआई श्रुति @unn.com.np हवस् त अर्को साता कर्णाली ब्लुजको चौथो श्रृङ्खला लिएर आउनेछौँ त्यसअघि शुक्रबारको श्रृङ्खलामा रूपनारायण सिंहको उपन्यास भ्रमरको वाचन हुनेछ आजका लागि प्राविधिक साथी दिनेश निरोला र म अच्युत घिमिरे बिदा चाहन्छौ शुभरात्री